نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولكل وجهة هو موليها اور ہر ایک کے لیے ایک سمت ہے ایک ڈائریکشن ہے ایک گول ہے جس کی طرف وہ رخ کیے رکھتا ہے فَاسْتَبِقُوا الْخَيْرَاتِ پس تم نیکیوں کے اندر ایک دوسرے سے مقابلے بازی کرو دوڑ لگاؤ ریس کرو کمپٹیشن کرو نیکیوں میں فَاسْتَبِقُوا کا مطلب ہوتا ہے جیسے ہم اردو میں بھی سبقت لے جانا کہتے ہیں تو سبقت لے جاؤ ایک دوسرے کے ساتھ نیکیوں میں مقابلہ کرو ایک دوسرے کے ساتھ نیکیوں میں اللہ تعالیٰ نے یہاں پہ فرمایا ہے یہ سورہ بقرہ کی آیت ہے کہ ہر ایک کی زندگی کی کوئی سمت ہے کوئی ڈائریکشن ہے کوئی چیز ایسی ہے جس کے گرد اس کی زندگی گھومتی ہے کسی کے لیے وہ دفتر ہو سکتا ہے کسی کے لیے گھر ہو سکتا ہے کسی کے لیے کوئی اور چیزیں ہو سکتی ہیں جن کے پیچھے وہ بھاگتے ہیں لیکن جس چیز کی طرف اللہ تعالیٰ چاہتے ہیں کہ ہم دوڑ لگائیں جس کی طرف رخ کریں وہ ہے نیکیوں کو کمانا اور صرف اس کے لیے دوڑ نہ لگائی جائے بلکہ ایک دوسرے سے سبقت لے جانے کی کوشش کی جائے آپ یہ دیکھتے ہیں دنیا میں مقابلے بہت قسم کے ہوتے ہیں کہیں کھیلوں کا مقابلہ ہوتا ہے کہیں پڑھائیوں میں مقابلے ہوتے ہیں کہیں سیلوں پہ جانے کے مقابلے ہوتے ہیں کہیں آپ نے یہ بھی مقابلے دیکھے ہوں گے کہ عورتیں کسی برانڈ نیم کا کپڑا لینے کے لیے ایک دوسرے سے آگے بڑھ کے لڑتے ہوئے ایک دوسرے کے ساتھ کسی اور قسم کے مقابلے کرتے ہوئے چھینا جھپٹی کر رہی ہیں وہ بھی مقابلے ہیں کہ مجھے اس سے زیادہ مل جائے کہیں فیشن کے مقابلے ہیں کہیں کون میں اس سے زیادہ سمارٹ لگوں میں اس سے زیادہ خوبصورت لگوں حسن کے مقابلے ہیں مقابلے بہت قسم کے ہو رہے ہیں اس دنیا میں مگر اللہ تعالیٰ چاہتے ہیں کہ ہم نیکیوں میں ایک دوسرے کے ساتھ مقابلہ کریں ہم نیکیوں میں ایک دوسرے سے آگے بڑھنے کی کوشش کریں دنیا کے تو بہت سارے مقابلے کون سا مقابلہ ہے جس کی طرف اللہ تعالیٰ ہمیں بلا رہے ہیں وہ تین قسم کے مقابلے ہیں پہلا سورۃ البقرہ میں یہ ہے کہ آپ نیکیوں میں ایک دوسرے کے ساتھ بڑھنے کی کوشش کرو نیکیوں میں ریس لگاؤ دوڑو آگے بڑھو اور جب نیکی کے اندر آپ آگے بڑھنے لگیں گے تو آپ کوئی بھی دوڑ اگر آپ دیکھیں میراتھن وغیرہ لوگ دوڑتے ہیں اور دوڑیں تو کیا ہوتا ہے کہ آپ آگے والے کی طرف بھی دیکھتے ہیں پیچھے والوں کی طرف نہیں دیکھتے کہ میرے سے پیچھے کتنے لوگ ہیں اور یہ مطمئن نہیں ہو جاتے میرے سے تو پیچھے 100 لوگ ہیں تو اس لیے میں بہت آگے ہوں آپ یہ دیکھتے ہیں او وہ فلاں وہ دیکھو کتنی آگے نکل گیا اور میں پیچھے رہ گئی اور دوڑنے والے اتنی تیز اپنے آپ کو دوڑاتے ہیں تاکہ وہ آگے والے سے جو فرنٹ پہ اس سے بھی آگے نکل جائے لیکن جب ہم دنیا میں نیکیوں کی دوڑ لگاتے ہیں نا تو ہم پیچھے مڑ مڑ کے دیکھتے ہیں وہ فلانا وہ تو اتنا بھی نہیں کرتا اور میں تو اتنا کرتی ہوں وہ فلاں تو اتنا بھی نہیں ہے اور میں اس سے آگے ہوں پیچھے دیکھ کے دوڑ نہیں لگانی ہوتی آگے دیکھ کے دوڑ لگائی جاتی ہے اللہ تعالیٰ نے اس دوڑ کی طرف بلایا کہ دیکھو تم اپنے سے آگے دیکھو اور اپنے سے آگے والوں میں دیکھو کون تم سے آگے بڑھ گیا تو آج ہم دیکھتے ہیں کہ اس دوڑ میں جو نیکیوں میں لگی سب سے آگے کون ہے سب سے آگے ایک نام آتا ہے جس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا افضل الناس بعد الانبیاء نبیوں کے بعد جو افضل ترین انسان ہے وہ ہے ابو بکر صدیق رضی اللہ کہ نیکی میں مقابلہ کرنے میں وہ سب سے آگے تھے ان کو دیکھنا ہے ان کے اوپر کوئی وحی نہیں آتی تھی کوئی فرشتوں کو انہوں نے نہیں دیکھا ہوا تھا کوئی ایسا نہیں تھا کہ ان کی اللہ تعالیٰ سے ڈائریکٹ بات چیت ہو رہی ہو ان کی بھی اسی طرح ضروریات تھی جیسے ہم انسانوں کی ان کے مسئلے تھے جیسے خاندانوں کے مسئلے ہوتے ہیں بچے ہیں بیوی ہے مالی پریشانیاں ہو سکتی ہیں یہ سب چیزیں ان کے ساتھ بھی ویسے ہی لگی ہوئی تھیں کوئی بیماری ہے کوئی اور مسئلے مسائل ان کے بھی تھے کیونکہ وہ عام انسان تھے, ٹھیک ہے, کوئی جن نہیں تھے, کوئی فرشتے نہیں تھے. جب آپ عام انسان ہوتے ہیں جو انسانوں میں مل جل کے رہتا ہے, تو آپ کے بھی وہی مسئلے ہوتے ہیں, خواہشات بھی ہوتی ہیں, پریشانیاں بھی ہوتی ہیں, فکرات بھی ہوتی ہیں, تکلیف بھی لگتی ہے, بھوک بھی لگتی ہے, پیاس بھی لگتی ہے. تو وہ ہوائی مخلوق نہیں تھے, وہ تھے انسان ہی, مگر کیا تھا, وہ انسانوں میں سب سے افضل ترین کیسے بن گئے, نیکیوں میں دوڑ لگانے میں جب آگے نکل گئے. جیسے کہ آپ صلی اللہ علیہ وسلم نے ایک دفعہ جب عائشہ رضی اللہ تعالیٰ عنہ کے ساتھ تھے, تو آسمان پہ دیکھ رہے تھے ستارے. عائشہ رضی اللہ تعالیٰ عنہ پوچھتی ہیں, یا رسول اللہ, کیا کوئی ایسا بھی ہے جس کی نیکیاں آسمان کے ستاروں کے برابر ہوں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا, ہاں, عمر ایسا ہے کہ جس کی نیکیاں آسمان کے ستاروں کے برابر ہیں. تو اب ان کو یہ فکر ہوئی کہ میرے باپ کا کیا, ابو بکر صدیق کا کیا, جب ان کی نیکیاں اتنی ہیں تو میرے باپ کا کیا ہے. تو پوچھا, اور ابو بکر صدیق؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, ابو بکر صدیق کی وہ ایک رات جو اس نے میرے ساتھ غار میں گزاری تھی, عمر کی ساری زندگی کی نیکیوں سے زیادہ بڑھ گئی. وہ ایک رات جو انہوں نے گزاری نا, اس میں عمر ان کے ساتھ کمپیٹ نہیں کر سکتے, مقابلہ نہیں کر سکتے اس ایک رات کا, کیونکہ یہ وہ وقت ہے جس میں کوئی اور ساتھ نہیں ہے. اور وہ ایک ایک انسان ایسے ہیں جو آپ صلی اللہ علیہ وسلم کے ساتھ اس کڑے وقت میں یہاں پہ غار میں ہیں. پھر آپ دیکھیں کہ اس سے آپ کو تھوڑا سا اندازہ ہوگا کہ ان کی نیکیوں کا حساب کیا ہے. جس کی نیکیاں آسمان کے ستارے, جو بلین ٹریلین پتہ نہیں ستارے ہیں, آپ تک یہ گن ہی نہیں سکے, ان سے بھی بڑھ کے ہیں, تو وہ انسان کیسا ہوگا, وہ کتنا آگے ہوگا. کہ آپ صلی اللہ علیہ وسلم ایک دفعہ صحابہ کرام کے ساتھ بیٹھے ہوئے تھے, فرمایا جنت کے آٹھ دروازے ہیں, باب الصدقہ ہے, باب الصلات ہے, باب الجہاد ہے, اور اس سے باب الصلات سے وہ جائے گا جو نمازیں بہت پڑھتا ہے, باب الصدقہ سے وہ جائے گا جو صدقہ بہت دیتا ہے, اور باب الریان سے وہ جائے گا روزے بہت رکھتا ہے. تو جیسے ایسے ہر ایک باب کے بارے میں بتا رہے ہیں, تو بکر صدیق پوچھتے ہیں, یا رسول اللہ, کوئی ایسا بھی ہے جو ہر دروازے سے پکارا جائے, ہر دروازے سے فرشتے کہہ رہے ہیں آئیں آپ ہم میں سے داخل ہوں, آئیں آپ ہم میں سے داخل ہوں, کوئی ایسا بھی ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا, ابو بکر تم ایسے ہو کہ ہر دروازے سے, ہر دروازہ خود چاہ رہا ہے مجھ سے داخل ہو جائے, میری سعادت ہو کہ مجھ میں سے داخل ہو. وہ انسان کیسا ہوگا جس کو ہر دروازہ پکارے؟ اس سے کیا پتہ چلتا ہے کہ ان کی نیکی کوئی ایک قسم کی نہیں تھی کہ بس یہ کر لیا تو میں بہت بڑی چیز بن گئی ہوں, بہت پہنچی بھی ہو گئی ہوں, اب اس کے بعد مجھے کچھ اور کرنے کی ضرورت نہیں, اب میں نفلی نماز بہت پڑھتی ہوں تو اب کچھ اور نہیں کرنا, کوئی روزے رکھنا شروع ہو جاتا ہے تو وہ سوچتا ہے میں ہی سب سے بڑی چیز ہوں, اب مجھ سے زیادہ کوئی نہیں, کوئی تہجد پڑھنا شروع ہو جاتا ہے تو وہ اپنے آپ کو بڑی چیز سمجھنے لگتا ہے. ان کی دیکھیں نیکیوں کی ورائٹی کتنی تھی, ہر قسم کی نیکی میں حصہ ہے. اسی لیے ایک دن آپ صلی اللہ علیہ وسلم بیٹھے ہیں صحابہ کرام کے ساتھ فجر کے بعد, تو پوچھتے تھے سب صحابہ سے کہ کوئی بات ان کے احوال, تو آپ صلی اللہ علیہ وسلم نے پوچھا کہ تم میں سے کون ہے جس نے آج روزہ رکھا ہے, اور کون ہے تم میں سے جس نے آج بیمار کی عیادت کی ہے, اور کون ہے تم میں سے جس نے آج جنازے کی نماز پڑھی ہے, اور کون ہے تم میں سے جس نے آج کھانا کھلایا ہے؟ تو کسی نے جواب نہیں دیا کہ یہ سارے کام میں نے کیے ہیں. ابو بکر صدیق ایک واحد انسان تھے کہ جنہوں نے اس وقت فرمایا کہ ہاں میں یہ سب کر بھی چکا ہوں. کہ آپ دیکھیں کہ وہ ٹائم کون سا تھا, ابھی فجر کی نماز ہوئی ہے, اس سے پہلے ہی سارے کام کر چکے. اس کا مطلب ہے کہ ان کی زندگی میں کتنا ڈسپلن تھا, کتنی آرگنائزڈ زندگی تھی. ایسے نہیں, اگر ہم دیکھیں 10 بجے اٹھ کے چائے کا کپ پکڑ کے بیٹھے ہیں اور ابھی ہم سوچ ہی رہے ہیں آج کیا کرنا ہے اور ابھی آج کیا پکانا ہے, تو کس وقت کام کریں گے آپ شروع؟ ان کی زندگی ایسے نہیں تھی کہ بغیر سوچے سمجھے گزر رہی ہے, بس وقت گزرتا جا رہا ہے اور بس ہم زندگی گزار رہے ہیں, کاٹ رہے ہیں, نہیں, بہت سوچ سمجھ کے چلنے والے تھے. ظاہر ہے یہ کام وہی کر سکتا ہے جس نے پہلے سے سوچا ہو کہ میں نے کل روزہ رکھنا ہے, جس نے پہلے سے سوچا ہو کہ میں نے فلاں کی عیادت کرنی ہے, فلاں بیمار ہے, جس کو پتہ ہی نہ ہو کون بیمار, کون کا کیا ہوا, کوئی خبر ہی نہیں ہے, اپنے آپ میں گم ہے, और सो के ही नहीं उठना अगर, तो वो कैसे नेकियों को जमा करेगा, कैसे इसमें दौड़ लगाएगा, और कैसे हो सकता है कि फजर तक उसने ये सारे काम कर भी लिए हों। ये वही लोग कर सकते हैं जिनकी ज़िंदगी वाकई इस फोकस के साथ गुजरती है कि मैं किसी मकसद से इस दुनिया में आया और मुझे ये मकसद पूरा करना। जो ऐसे ही बस बैठे नहीं रहते कि बस चल रहे हैं दिन तो गुजरते जा रहे हैं गुजरते जा रहे हैं, जो हर दिन में सोचते हैं आज मैं क्या ऐसा करूं जिससे अपने रब को राज़ी कर लूं। फिर आप ये देखें वो हरीस नेकियों में इतने होते थे कि जैसे आप मसला ने किसी कोई आज के वक्त में पैसे कमाने में हरीस होता है ना, जैसे मिसाल के तौर पे किसी को जॉब मिल जाए, एक सुबह की शिफ्ट मिल रही है, अच्छा वहाँ पे 2 घंटे लगा लूँगी तो वहाँ से मेरे इतने पैसे बन जाएंगे, और रात में इतने घंटे लगा लूँगी तो वहाँ से इतने बन जाएंगे, तो मैं ये 2-2 घंटे करके इतने करके मेरे इतने पैसे बन जाएंगे। वो इस तरह नेकियों को गिनते थे, यहाँ पे लगा लूँ, अच्छा इधर से इतनी ले लूँ, इधर से इतनी ले लूँ, क्योंकि उनको शौक़ थे। ये भी खुशनसीबी होती है कि किसी को नेकी करने का शौक़ लग जाए, क्योंकि उसी को नेकी के मौके नज़र आते हैं जो नेकी का शौक़ रखता है। अल्लाह ताला उसी को दिखाता है और उसी से करवा लेता है, वरना अक्सरियत हम में से लोगों की ऐसी है कि नेकियां रास्ते में पड़ी हुई हैं, हमें नज़र ही नहीं आती कि ये भी कोई मौका है नेकी करने का। नेकियों का रास्ते से गुजरते जाते हैं, बहुत सारी नेकियाँ चुन सकते हैं, लेकिन क्या करें वो नज़र ही नहीं है। तो जिसको शौक़ होता है ना, जैसे वो जो बिजनेसमैन है उसको पैसे कमाने का शौक़ है, तो उसको हर जगह बिजनेस नज़र आता है, अच्छा यहाँ इन्वेस्ट कर लूँ, यहाँ पे ऐसे कर लूँ तो इतने बन जाएंगे मेरे ना? जिसको कपड़ों का शौक़ है वो हर वक्त किसी के कपड़े ही देखते रहते हैं, अच्छा ये कपड़े ये इस तरह से है, ये इस तरह इसको ऐसे बनाया जाए, इस तरह किया जाए, तो ऐसा। जिसको नेकी का शौक़ होता है ना, वो हर जगह देखता है तो उसको कोई मौका नज़र आ जाता है, अच्छा यहाँ पे ऐसे कर लूँ तो ये नेकी मेरी एक और बन जाएगी, ये भी एक मौका, ये भी एक मौका। ऐसे ही लोगों को दिखाई देते हैं जो इस चीज़ के लिए हिर्स रखते हैं, और अल्लाह ताला फिर ऐसों को ही तौफीक देता है, क्योंकि अल्लाह ताला देखता है कि इसके अंदर तलब है नेकी की। अब आप देखें जब आप सल्लल्लाहु अलैहि वसल्लम ने यह आयत तिलावत फरमाई, या अय्यतुह नफ्सुल मुतमईना इरजी इला रब्बी की रादियतम वर्दी, ऐ नफ्स मुतमईन चल अपने रब की तरफ, वो तुझसे राज़ी, तू उससे राज़ी, फत खुली फी इबादी वत खुली जन्नती, मेरे बंदों में दाखिल हो जा, जन्नत में दाखिल हो जा। तो अबू बकर सिद्दीक पूछते हैं या रसूलल्लाह कौन है वो खुशनसीब जो इन में शामिल हो? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अबू बकर सिद्दीक तुम पहले शख्स हो जो इसमें दाखिल हो। और ये कैसे हो गया? क्या घर बैठे आराम करके ही हो गया या मेहनत करनी पड़ी, दौड़ लगानी पड़ी, सबकत ले जानी पड़ी? देखिए जब कोई काम करना होता है ना, ख़ास तौर पे आप दौड़ को देखें, अल्लाह ताला ने यहाँ पे जो अल्फाज इस्तेमाल फरमाए फस्तबिकुल खैरात, सबकत ले जाओ, सिर्फ ये नहीं कहा दौड़ो। एक होती है दौड़, अब यहाँ से वहाँ तक दौड़ लगानी है तो आहिस्ता आहिस्ता भी दौड़ सकते हैं, लेकिन अगर सबको कहा जाए दौड़ो और आप लोगों का मुकाबला है, देखते हैं कौन जीतता है, फिर कितनी तेज़ दौड़ेंगे? हर एक होगा मैं आगे निकल जाऊँ। उसमें क्या करना होगा? मेहनत भी होगी, सांस भी फूलेगी, उसमें कभी दिल नहीं भी चाहेगा और कभी थकावट भी महसूस होगी, फिर भी इंसान क्यों दौड़ता है? मैंने सबसे आगे निकलना। तो ये नहीं सिर्फ फरमाया दौड़ो, ये फरमाया मुकाबले करो, रेस लगाओ, तुम एक दूसरे को देखो कि वो इतना नेकी कर रहा है, मैं इससे आगे निकलूं, ना कि ये देखो कि कोई और तो करता नहीं है मैं ही करूं। ऐसे लोगों को फिर नेकी के मौके नहीं मिला करते, ऐसे लोग पीछे रह जाते हैं। कुछ लोग इस चीज़ में खुश होते रहते हैं कि कोई मौका आया, कोई काम आया तो हमें ना कोई देख ले, हम पीछे पीछे छुप जाएं, हमारे पर ना नज़र पड़ जाए, अब वरना हमें कोई काम दे देंगे। और वो तो कितनी पागल है, देखो कितनी बेवकूफ़ है, भाग भाग के ये कर रही है, वो कर रही है, कितनी हलकान हुई हुई है। हमें वो पागल लगता है ना, कयामत के दिन पता चलेगा कि पागल कौन था। वो जो छुप छुप के बैठते थे और कहते थे हम बच गए, मैंने तो ये बहाना कर दिया था, मैंने तो कह दिया मेरे तो सर में दर्द है, मैंने तो कह दिया मुझे तो आज अपॉइंटमेंट पे जाना है, मैंने तो ये कह दिया। हम सोचते हैं कि बहाना ही करना और दूसरे ने मेरा बहाना मान लिया तो मैं कामयाब हो गई। कामयाब हुआ है जो आगे बढ़ गया नेकी। देखें अल्लामा सुयूती ने लिखा है अपनी किताब में, कैसे उमर फरमाते हैं, एक दफ़ा मैं मदीने से कुछ बाहर निकला तो वहाँ पे एक झोंपड़ी देखी, जो आज से पहले उनकी नज़र से कभी गुजरी नहीं थी, तो उसमें झांक के देखा तो एक बहुत बूढ़ी औरत है, ज़ईफ, और वो चारपाई पे पड़ी हुई है। और देखते हैं इर्द गिर्द, झोंपड़ी में नज़र दौड़ाते हैं, हर चीज़ साफ़ सुथरी पड़ी हुई है, पानी भरा हुआ है, खाना तैयार है, उसे कपड़े धुले हुए हैं। बड़े हैरान होते हैं कि ये तो इतनी बूढ़ी है, इसका काम कौन करता है। उससे पूछा, अम्मा तेरा संभालने वाला कोई है, कोई बेटा, कोई शौहर तेरा कोई? वो कहने लगी नहीं। पूछा तो फिर ये सारा काम कौन कर रहा है? कहने लगी पता नहीं, कोई आता है, मुँह अंधेरे आता है, सारा काम करके चला जाता है। अब वो बड़े इस चीज़ में उनको तजस्सुस हुआ, वो कौन है जो ये इस तरह रात में आके ये काम करके जा रहा है। तो अगले दिन पहुँचे बुढ़िया की कोठरी में सुबह के वक्त, तो पता चला कि वो काम करने वाला काम करके जा भी चुका। उससे अगले दिन फिर आए और पहले आए तो देखा अंधेरे में एक हेवला सा नज़र आया, कोई जा रहा है निकल के। अब अंधेरे में पता भी ना चले कौन है, तो फरमाया अस्सलामुअलैकुम रहमतुल्लाह। आगे से जो जवाब आया तो हैरान रह गए अमीरुल मोमिनीन अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु। ये हैं जो ये काम करके जा रहे हैं। अब इसमें आप देखें सुभान अल्लाह, एक तो सबसे बड़ी बात कि इस वक्त ओहदा उनके पास क्या था, अमीरुल मोमिनीन का, खलीफतुल मुस्लिमीन का। ऐसे ही समझ लें जैसे आपका प्रेसिडेंट आके किसी के घर का काम कर रहा हो। हम तो आम लोग हैं, हम आम लोग किसी के घर की सफाई करने को ऐब समझते हैं, मैं क्यों करूं, वो बीमार पड़ा हुआ चाहे जो मर्जी होता रहा, नहीं ये तो मेरी शान के खिलाफ है। वो इतनी शानों वाले, वो इसको शान के खिलाफ नहीं समझते थे। और फिर हमें किस तरह की नेकियों की हिर्स होती है, जिसमें कोई बैज लगे, कोई कुर्सी मिले, कोई ओहदा मिले, कोई कोई बात हो कुछ। इसमें कहाँ से ओहदा मिल रहा था, इसमें कहाँ से वाहवा हो रही थी, इसमें कौन सी कुर्सी मिल रही थी, वो बूढ़ी औरत को तो खुद नहीं पता कि ये है कौन, किसने शाबाश देनी थी, कोई भी नहीं। चर्चे कैसे होते जब उसको पता ही नहीं है कि ये कौन है। वो ऐसी नेकियों की तलाश में नहीं रहते थे जिसमें चर्चे हों, जिसमें वाहवाएँ हों। हमें दिल चाहता है ऐसी नेकी हो जिसमें सबको पता चले, और ये तो इसका तो किसी को पता ही नहीं चलना, इसका क्या फ़ायदा। वो हमें कोई नेकी लगती नहीं और वो हमें अच्छी भी नहीं लगती, क्योंकि इसमें क्या मिलेगा मुझे। नेकी हमें वो अच्छी लगती है जिसमें सब कहें वाह भाई शाबाश, तुम्हारा तो काम बड़ा अच्छा है। वो नेकियाँ होती हैं जिनके लिए हम भागते हैं करने को, हाँ। और वो नेकियाँ जो छोटी काम हो, जो हमें अपनी उससे लेवल से कम नज़र आए, अपने स्टैंडर्ड से, उसमें किसी का इंटरेस्ट नहीं होता, वो चाहे कितनी बड़ी नेकी हो। लेकिन उनके लिए ऐसा नहीं था, उनके लिए कोई नेकी मामूली नहीं थी। जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किसी नेकी को हकीर ना जानो, चाहे अपने भाई से मुस्कुरा के मिलना ही क्यों ना हो। कोई नेकी छोटी नहीं होती, आपका इखलास, आपका शौक, आपकी लगन उसको पहाड़ के बराबर बड़ा बना देती है। जब भी हदीस में है ना, एक खजूर अल्लाह ताला उसको उस दिन कितना बड़ा कर देगा, ओहद पहाड़ के बराबर, जो अल्लाह के रास्ते में दी गई, वो एक खजूर ही तो है। अब हमारे जैसा कोई देखे एक खजूर से क्या बनना, इससे क्या फ़र्क पड़ता है। तो हम बड़ा देखते हैं, कोई बड़ी चीज़ हो, बड़ा काम हो, माइक पर बैठने का काम हो तो फिर वो बड़ी नेकी है, और अगर कुर्सी रखने का काम है तो फिर ये कौन सी ऐसी नेकी, ये आपको नहीं पता कौन सी नेकी आपको उस दिन काम आ जाए। तो आप देखते उन्होंने हकीर नहीं जाना किसी नेकी को भी। फिर देखें ये वो वक्त है जब आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया में मौजूद नहीं है, जबी तो अबू बकर सिद्दीक खलीफा है ना, दुनिया में मौजूद नहीं है तो इसका मतलब कोई शाबाशें देने वाला भी नहीं, कोई मोटिवेट करने वाला नहीं है, कोई ये कहने वाला नहीं नेकियां करो, कोई ये कहने वाला नहीं है दौड़ लगाओ नेकी में, कोई ये कहने वाला नहीं है। फिर इनको मोटिवेट कौन करता था, ये सेल्फ मोटिवेटेड थे, हमारी तरह नहीं। पहले हम एक दर्स दें, फिर हमें मोटिवेट करें, फिर हमें जगाएं, फिर हमें उभारें, फिर हम कोई नेकी करेंगे, नहीं। वो धक्का स्टार्ट लोग नहीं थे, हमें तो धक्के चाहिए ना। जो लोग धक्का स्टार्ट होते हैं ना, वो एक दर्द सुनेंगे उनको 10 दिन जोश आएगा, उसके बाद जोश ठंडा पड़ना शुरू हो जाएगा। अब उनको एक और धक्का चाहिए, अगर तो मिल गया तो वो थोड़े से और कदम चल लेंगे, अगर ना मिला तो फिर बैठ जाएंगे। अब नहीं होता हमसे, अब ये काम आ गया, अब वो काम आ गया, क्योंकि वो सेल्फ मोटिवेटेड नहीं है। अगर आपका जोश थोड़े दिन तो बहुत रहता है और उसके बाद बिल्कुल ख़त्म हो जाता है, आप सब कुछ छोड़ के बैठ जाते ना, तो ये अच्छी बात नहीं है। अल्लाह ताला को वो नेकियां पसंद हैं जो कैसी हों, मुसलसल की जाए, चाहे वो थोड़ी हो, मुसलसल। ये नहीं कि आज किया और कल बस छोड़ दिया, फिर एक दफ़ा जोश आया फिर करने बैठ गए, फिर उसके बाद तीन दिन बाद छोड़ दिया, तो कौन आके आपको मोटिवेट करता रहेगा? कोई नहीं है। इसलिए आपका ये खुद शौक होना चाहिए। फिर ये कि देखो देखा देखी वाली नेकियां, वो कर लें वो कर लें तो फिर हम कर लेंगे, वो नहीं है यहाँ पे। वो खुद तलाश करते थे मौके, उनके इर्द गिर्द तो कोई नहीं कर रहा था कि कोई और भी कर रहा है तो मैं भी ये करना शुरू था। हमें वो नेकी अच्छी लगती है, अच्छा उसने भी कर लिया, वो भी कर रहा है, वो भी कर रहा है, चलो अब मैं कर लेती हूँ। नहीं, वो आगे बढ़ने वाले थे। और फिर आप देखें, ये अबू बकर सिद्दीक, शायद कम लोगों को ये बात पता हो कि ये वो इंसान है जो बहुत मालदार थे मक्का में, ताजिर थे कपड़े के, बहुत माल असबाब था इनके पास, घर में दौलत की रेल बेल थी। लेकिन उसके बाद एक हालात वो भी आ गए कि सब अल्लाह के रास्ते में दे दिया। जब आप सल्लल्लाहु अलैहि वसल्लम हिजरत कर रहे थे तो अपने घर का माल जो रह गया था वो साथ लेकर चले गए कि पता नहीं रास्ते में किस वक्त ज़रूरत पड़ जाए नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को। पीछे इनके बाप अबू कुहाफा जो थे वो अंधे थे, वो हज़रत असमा से कहने लगे, वो अकर सिद्दीक की बेटी हैं, कि तुम्हारा बाप तो तुम लोगों के लिए कुछ छोड़ के ही नहीं गया। सबसे पहले इंसान को होता है ना अपने बीवी बच्चे अपने लोगों का ख्याल करे, बाद दीन के लिए तो छोड़ो। इनको ये था कि नहीं, हर चीज़ से ऊपर दीन है, कुछ भी छोड़ के नहीं गए हुए थे। हज़रत असमा उस वक़्त समझदार बहुत थी, अपने दादा को ले गई, कहने लगी कि हाँ छोड़ के गए हैं। वो क्या छोड़ के गए पूछा तो उन्होंने जाके ताक में जहाँ पे जो भी माल असबाब पड़ा होता था वहाँ पे कंकर रख दिए और दादा का हाथ जाके उन पे लगवा दिया, ये देखें ये छोड़ के गए। वो मुतमईन हो गए, हाँ वाकई बड़ा कुछ छोड़ के गए हैं तुम्हारे, जबकि कुछ भी नहीं था पीछे। आप सबको ये वाकया याद होगा, तबूक में जो जैश-ए-नुसरा था, बड़ा तंगी का सफ़र था, वही वो मार्का है जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा कराम से फरमाया था कि जिसके पास जो कुछ है वो लेकर आए। इस गज़वे में मदद की ज़रूरत थी, माली मदद की, तो उस वक्त हज़रत उमर ने क्या किया था, अपने घर के सारे माल की लिस्ट बनाई, उसको फिर हाफ हाफ किया, आधा घर और आधा आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत। और अबू बकर सिद्दीक कैसे थे, जो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब पूछा ऐ अबू बकर सिद्दीक कितना लेकर आए हो, क्या लेकर आए हो और घर वालों के लिए क्या छोड़ के आए हो, तो क्या फरमाया, सारा ही ले आया हूँ और घर वालों के लिए अल्लाह और उसके रसूल को छोड़ा है। ये थे वो अबू बकर सिद्दीक। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम एक दफ़ा मस्जिद नबी में बैठे हुए थे तो देखा अबू बकर सिद्दीक गुजर रहे हैं और क्या पहना हुआ है, सुभान अल्लाह, कि एक कंबल है, कपड़े नहीं है, कंबल है, वो ऊपर से डाला हुआ है और दाएं और बाएं कांटों से उसको जोड़ लिया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब देखा तो आंखों से आंसू बह निकले कि ये वो अबू बकर सिद्दीक है जो मुंह मांगे दामों पे गुलामों को आज़ाद किया करता था। जितने कोई मांगता था ना कि इतने पैसे चाहिए इस गुलाम को आज़ाद करने लिए, वो उतने देने को तैयार हो जाते थे। ये वो अबू बकर सिद्दीक, आज इनकी ये हालत है। तो इतने में अबू बकर सिद्दीक आके आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में बैठ गए। अब आप सल्लल्लाहु अलैहि वसल्लम बड़े बेचैन से हैं कि ये क्या मेरे सहाबी की हालत हो गई। इतने में वही उतरने लगी और जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पे वही उतरा करती थी तो आपको सर्दी के दिनों में भी पसीने आ जाते थे। वही की कैफियत जब ख़त्म हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम के चेहरे पर मुस्कुराहट थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐ अबू बकर तुम्हें मुबारक हो, जिब्राईल अलैहिस्सलाम अभी आए थे और वो तुम्हें अल्लाह का सलाम पेश करते हैं। जिब्राईल आया और अल्लाह का सलाम तुम्हें पेश करते हैं। और साथ ही उन्होंने फरमाया है कि आपका परवरदिगार आपसे सवाल करता है, आपसे पूछता है क
कि जब तुम्हारे घर में दौलत की रेल पेल थी तब तो तुम मुझसे राजी थे, अब जब के तुम्हारे तन पे कपड़े भी नहीं है अब भी मुझसे राजी हो के नहीं, जिससे रब पूछे कि तू मुझसे राजी है कि नहीं। अब सोचे हम कहते हैं अल्लाह तू हमसे राजी हो जाए, और रब उनसे पूछ रहा है कि तुम मुझसे राजी हो। तो हदीस में आता है अबू बकर सिद्दीक की चीख निकल गई और रोने लगे, अल्लाह मैं तुझसे राजी हूँ, अल्लाह मैं तुझसे राजी, मैं तुझसे कैसे नाराज हो सकता। ये थे वो अबू बकर सिद्दीक। क्यों ऐसा है, उनको क्यों सलाम अल्लाह की तरफ से आया? इन्हीं बातों की वजह से। वो पीछे नहीं रहते थे, वो पहल करने वाले थे, वो आगे बढ़ने वाले थे, वो हर नेकी में सोचते नहीं थे उससे पूछूंगा, उससे मशवरा करूंगा, उसको देखूंगा वो करता है कि नहीं, वो उठती है कि नहीं तो फिर मैं उठूंगी, नहीं वो पहल करने वाले थे। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैंने जिसके सामने भी इस्लाम को पेश किया ना उसने कुछ ना कुछ तरद्दुद ज़रूर किया, कुछ इधर उधर ज़रूर हुआ। एक अबू बकर सिद्दीक ऐसे हैं कि जिनके सामने जब इस्लाम पेश किया तो फौरन लब्बैक किया। साबिकून, हम सोचते हैं हाँ हम भी उस ज़माने में होते तो हमने भी पता नहीं क्या कर लेना था। तो ठीक है, अगर आप उस ज़माने में नहीं भी हैं तो आज भी बहुत सारे नेकियों के मौके आते हैं, ऐसा नहीं है, आज भी हैं नेकियों के मौके, उनमें आगे बढ़ के लब्बैक कह दिया करें, उसमें आगे बढ़ जाया करें, उनमें पहल कर लिया करें, आज तो कोई नहीं रोक रहा। तो याद रखें जो लोग पहल करते हैं ना वो आगे बढ़ जाने वाले होते हैं, और जो सोचते रहते हैं और सोच सोच के देर से करते हैं वो पीछे रह जाते हैं। कभी ये ना समझिएगा कि दोनों बराबर होते हैं, क्योंकि दोनों बराबर नहीं होते। देखें अबू बकर सिद्दीक एक तरफ हैं, अबू सुफियान भी ईमान ले आए थे, क्या दोनों बराबर हैं? हज़रत उमर भी ईमान लेकर आए, सुहैल बिन अमर भी ईमान ले आए, दोनों बराबर हैं? नहीं, दोनों बराबर नहीं हो सकते। एक तरफ बिलाल रज़ियल्लाहु तआला अन्हु है और एक तरफ मक्का का कोई बड़ा सरदार हो, दोनों बराबर नहीं हो सकते। इसलिए क्योंकि जो पहल करने वाला है ना, अल्लाह ताला ने कुरान करीम में फरमा दिया फतह मक्का से पहले जो ईमान लेकर आए और जो बाद में ईमान लेकर आए, दोनों बराबर नहीं है। इसी तरह जब नेकी का मौका आपके सामने आए और आप कर गुजरे ना फौरन कर ले वो, और जो बाद में करे, दोनों बराबर नहीं हो सकते अजर में। इसको याद रखें। हम ये सोचते हैं हाँ हम कर ही लेंगे ना, मैंने कब कर नहीं करूंगी, कर लूंगी, कुरान की तरफ दावत दी जाए हाँ कर लेंगे ना, हम कब कहते नहीं कर, मगर आज नहीं करना, अभी नहीं करूंगी, तब करूंगी, कब करूंगी, आपको क्या पता कि कल की गारंटी है कि नहीं आपकी ज़िंदगी, कोई नहीं जानता। आपको क्या पता कि अगर ज़िंदगी रही भी तो ईमान की क्या हालत रहती है, क्या कोई अपनी ईमान की गारंटी लिख के दे सकता है? नहीं। आपको क्या पता कि आज जो आपको अल्लाह ने तौफीक दी है कल को ये चांस मिले भी कि नहीं मिले? कई दफ़ा अल्लाह ताला चांस ही छीन लेता है, आप जिंदा होते हैं लेकिन चांस नहीं होता। और आपको क्या पता कि आपकी सेहत कल इजाज़त दे या नहीं दे, लेकिन फिर भी हम कितने आराम से कह देते हैं कि हाँ फिर कर लेंगे, हम साल बाद करेंगे, हम इस वक्त करेंगे, हम उस वक्त करेंगे, और ये नहीं सोचते कि किसी चीज़ की भी ज़मानत नहीं है, हमारे पास अगले पल की ज़मानत नहीं है, फिर हम किस चीज़ के भरोसे के ऊपर कल कल पे टालते रहते हैं, और इसी वजह से वो कल कभी आती ही नहीं है। ठीक है, ये जो दौड़ें लग रही हैं ना इनमें जो आगे निकल जाएंगे आप ये ना सोचेंगे तो फिर क्या हो गया, हम थोड़ा पीछे रह जाएंगे फिर इससे क्या फर्क, ये वहाँ जाके ना बहुत बड़ा फर्क लेकर आएगा। ये दुनिया में तो हम सारे मिलजुल के रहते हैं तो हमें कोई पता नहीं चलता है कौन आगे बढ़ा हुआ है, कौन अल्लाह के यहाँ किस मकाम पे है। दुनिया में ऐसे लगता है हम सारे एक जैसे ही हैं, ऐसा नहीं है। जन्नत जो है ये ऐसी जगह है जो कि अल्लाह की रहमत से मिलने वाली है, लेकिन उसमें जो दर्जे हैं ना वो आप जितनी नेकी करेंगे उसके मुताबिक मिलेंगे। वहाँ पे ये नहीं कि कोई काम है तो उसको ऊपर जन्नतुल फिरदौस मिल जाए और कोई इतना किया हुआ है तो उसको सबसे नीचे वाला दर्जा मिल जाए, ऐसे नहीं है। वो आपकी नेकियों के मुताबिक होगा, और एक एक दर्जे में कितना फ़र्क होगा कि एक दर्जे वाले دوسرے درجے والے کو ایسے دیکھیں گے جیسے ہم آسمان کے ستاروں کو دیکھتے ہیں، ایک سے دوسرے درجے میں صرف، ون سے ٹو میں، اور جنت کے تو 100 درجے ہیں، 100 درجے ہیں جنت کے۔ دنیا میں کیا چاہتے ہو؟ بیسٹ چیز ہو، بیسٹ ہر چیز میں ہم آگے ہوں۔ اگر میرا پرس اچھا ہے تو میں یہ نہیں کہتی کوئی بات نہیں کپڑوں کی خیر ہے، میرا پرس تو اچھا ہے، نہیں کہتی ہوں کپڑے بھی اچھے ہوں۔ اچھا کپڑے بھی اچھے ہیں تو کہتی ہوں میک اپ بھی سب سے اچھا ہو۔ اب یہ نہیں کہتی چلو کپڑے اور پرس تو اچھا ہو گیا، میک اپ بھی اچھا ہو گیا، اب اور کسی چیز کی ضرورت ہے نہیں، پھر کہتی ہوں زیور بھی اچھا ہو، پھر کہتی ہوں گاڑی بھی اچھی ہو، پھر کہتی ہوں گھر بھی اچھا ہو، پھر ہر چیز میں ہم چاہتے ہیں کہ بیسٹ ملے۔ لیکن جنت کے معاملے میں کیوں اتنے ریلیکس ہیں کہ کوئی بات نہیں ہم تو نچلے درجے میں بھی چل جائیں گے تو وہاں پہ بھی صحیح؟
نہیں،
بہت فرق ہے نچلے اور اوپر والے درجوں میں۔ دیکھیں ایک درجے والے دوسرے درجے والوں کے محلات کو دیکھیں گے تو وہ کہیں گے وہ اس کا محل نظر آ رہا ہے، جیسے ہم آج ستاروں کو دیکھتے ہیں، اتنی دور ہوں گے، یہ قریب نہیں ہے۔ یہ درجے ایسے نہیں کہ ایک گھر میں، بڑے گھر میں رہ رہا ہے 5 بیڈ روم کے تو چلو دوسرے کو جنت کے اندر 4 بیڈ روم مل گیا، ایسا نہیں ہے، بہت بہت درجوں کے فرق ہوں گے، تھوڑی تھوڑی نیکیوں سے فرق ہوں گے۔ اسی لیے اس کو یوم الحسرہ کہا جاتا ہے نا، حسرت کا دن، کہ انسان کہے گا ہائے وہ بھی تو میری دوست تھی، اس نے تو اتنا کر لیا، یہ بھی تو میری ہمسائی تھی، یہ بھی تو میری رشتہ دار تھی، یہ اتنی آگے نکل گئی، پتہ نہیں مجھے اس وقت کیا ہوتا تھا، میں سستی پڑی رہتی تھی، پتہ نہیں میں نے کیوں نہیں کر لیا، میرے پاس بھی تو چانس تھا، میرے پاس بھی تو وقت تھا، میں ادھر ادھر ہی لگی رہی، وقت ہی ضائع کرتی رہی، بہانے ہی بناتی رہی، اور میں نے اپنی زندگی ایسے ہی گزار دی، اور یہ اتنا کچھ سمیٹ کے لے آئی، اور آج اتنے اوپر کے درجوں میں بیٹھی ہوئی۔ دنیا میں تو کوئی ایسا فرق نہیں لگ رہا تھا، کوئی ایسی شکلوں میں فرق نہیں ہے، کوئی ایسی چیزوں میں فرق نہیں ہے کہ انسان، لیکن وہاں پہ فرق پتا چلے گا، کیونکہ نیکیوں کا فرق ایک کو کہاں بٹھا دے گا اوپر، اور ایک کچھ کوئی نیچے ہی رہ جائے گا۔ آپ دیکھیں یہ ایک سورہ متففین ہے 30ویں پارے میں، آپ میں سے کئیوں نے حفظ بھی کی ہوگی، اور اس میں اللہ تعالیٰ جب نیکوں کا ذکر فرماتے ہیں، اللہ تعالیٰ فرماتے ہیں، اس میں بھی دوڑ لگانے کی بات ہے، ایک دوسرے سے آگے بڑھنے کی، اللہ تعالیٰ فرماتے ہیں انَّ کتاب الابرار لفی علیین، نیکوں کی کتاب جو ہے نا، نیکوں کا اعمال نامہ اور ان کی روحیں علیین میں ہوں گی، وما ادراک ما علیون، تمہیں کیا پتا کہ علیون کیا ہے، ان کی کتابیں دیکھیں گے، مقرر فرشتے جو ہیں ان کی کتابوں کو دیکھا کریں گے۔ اور جو میں آپ کو بتانا چاہتی ہوں اصل بات وہ آگے، ان الابرار لفی نعیم، جو نیک ہوں گے نا وہ نعمتوں میں ہوں گے وہاں پہ، کیسی نعمتیں، علی الارائک ینظرون، تختوں پہ بیٹھے ہوں گے اور دیکھ رہے ہوں گے، نظارے کر رہے ہوں گے، خوش ہوں گے۔ اور تخت علامت کس چیز کی ہے؟ جیسے بادشاہت، شہنشاہیت، ہم یہاں پہ تو تختوں پہ نہیں بیٹھتے نا، کیا دیکھیں گے ہم، وہاں پہ تختوں پہ بیٹھ کے نظارے کریں گے۔ اچھا اس آیت کے اندر یہ نہیں بتایا گیا کیا دیکھیں گے، علی الارائک ینظرون، بس یہ کہا گیا تختوں پہ بیٹھ کے دیکھیں گے، کیا دیکھیں گے، اس لیے نہیں بتایا گیا کہ ہر ایک کی دیکھنے کی چیز مختلف ہوگی۔ کوئی ہوں گے جو اپنے محلات کو دیکھ رہے ہیں، اور باغات کو دیکھ رہے ہیں، اور نعمتوں کو دیکھ رہے ہیں، اور نہروں کو دیکھ رہے ہیں، اور حوروں کو دیکھ رہے ہیں، اور کوئی ایسے بھی ہوں گے جو رب کریم کو دیکھ رہے ہوں گے۔ یہ فرق ہے، جو اعلیٰ درجے والے ہوں گے نا وہ دن میں 2 دفعہ اپنے رب کا دیدار کریں گے۔ کون چاہتا ہے پھر کہ میں نچلے درجے پہ ہوں، اور کون چاہتا ہے درجوں میں دوڑ لگاؤں اور اوپر پہنچوں؟ تو وہ وہاں بیٹھ کے تعریف فی وجوہہم نظرۃ النعیم، تم ان کے چہروں سے پہچان لوں گے، جو نعمتوں کا اور جو خوشحالی اور جو وہاں پہ ان کی خوشیاں ہیں اس کی جھلک چہروں سے نظر آ رہی ہوگی۔ جیسے کوئی نعمتوں میں پلا ہو نا، آپ کو اس کا چہرہ دیکھ کے پتہ چل جاتا ہے کہ یہ بڑا خوش باش اور نعمتوں میں پلا ہوا ہے، اور جو کوئی مصیبتوں پریشانیوں میں رہا ہوتا ہے چہرہ ہی بتا دیتا ہے کہ یہ بیچارہ انسان بڑا غموں کے اندر، دکھوں میں رہا ہے۔ تو وہ نعمتوں کی جھلک ان کے چہروں سے نظر آ رہی ہوگی کہ یہ کتنی نعمتوں میں، یہ کتنے خوش باش ہیں۔ اور پھر ان کے پینے کی بات ہے، یسقون من رحیق مختوم، وہ ایسی شراب سے پلائے جائیں گے جو کہ سیلڈ ہے، ایسی شراب سے پلائے جائیں، اس کی سیل کیا ہے، ختامہ مسک، مشک کی سیل ہے اس کی، یعنی آپ کھولیں گے تو ایسا نہیں کہ جب کھولتے ہی وقت بھی ہاتھوں سے خوشبو آنے لگے، مسک کی خوشبو ہے۔ اللہ تعالیٰ نے فرمایا وفی ذلک فلیتنافس المتنافسون، اس کے لیے دوڑ لگانی ہے تو دوڑ لگاؤ لوگوں، یہ تم کن چیزوں کے پیچھے دوڑیں لگا رہے ہو، तुम्हारी दौड़ें किधर लग रही, तुम्हारी कोशिशें किधर लग रही, तुम किधर भाग दौड़ करने लगे। करना है तो इसको अपना गोल बनाओ और इसको लेने के लिए भागो। फिर फरमाया वह मिजाज हूँ मिन तस्नीम, और तस्नीम जन्नत के अंदर वो मशरूब है जो सारे जितने भी ड्रिंक्स हैं ना उनमें बेस्ट है, सबसे ज़्यादा लजीज। इनको जो अबरार है ना, इनको सिर्फ उसका जैसे आप कहेंगे चाय में चीनी डालना, इस तरह तस्नीम की आमेजिश की जाए इनके ड्रिंक्स में, ठीक है। अच्छा, और लेकिन जो मुकर्रब है ना, जो ऊपर वाले हैं, तो फरमाया इनके लिए तो बस मिक्स किया जाएगा, आई नहीं अशरबू बिहल मुकर्रबून, मुकर्रब जो है वो पिएंगे ही तस्नीम। जैसे हम कहते हैं ना कि एक एक है मसलन अनार का जूस, तो आप मुझे पूरा इसका ग्लास आप दे दें, और दूसरे में आप कह दें ये मैंने पानी में ना अनार का फ्लेवर डाल के आपको दिया है, फर्क है कि नहीं। एक को तस्नीम की सिर्फ मिक्स करके दिया जाएगा, थोड़ा सा मिक्सचर करके उनकी शराब में, और दूसरे को पिलाई तस्नीम जाएगी। सुभान अल्लाह, ये फर्क है दर्जों के। तो इनको मामूली ना समझोगे कि फिर क्या हुआ, ओहो हम जन्नत में तो पहुंच ही जाएंगे, कलमा तो हमने पढ़ ही लिया। नहीं, उससे आगे बढ़ने की कोशिश करो ना। दुनिया में तो तुम छोटे घर पे इक्तफा नहीं करते, दुनिया में तो छोटी कार पे नहीं इक्तफा करते, तो साइकिल पे भी तो कहीं पहुंच सकते हो, साइकिल ले लिया करो, छोटी गाड़ी ले लिया करो। उसमें क्यों कहते हैं मानी जी ब्रांड नेम जो लेटेस्ट है, जो इस साल का है, जो फलाने मॉडल फलाने वो वाली लेनी। हाँ, कपड़ों में भी क्यों कहते हो मैंने ब्रांड नेम के कपड़े पहनने हैं, तुम आम ही कोई भी तन ढांपने का क्या है, कोई भी कपड़ा पहन लो। क्यों फिर इसमें दौड़ लगाते हो और उसके अंदर तुम्हें कोई शौक नहीं दौड़ लगाने का। दौड़ लगानी है तो इसके लिए लगाओ, आगे बढ़ना है तो इसके लिए बढ़ो। देखो आप सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए, तो एक अनोखी शिकायत लेके कुछ गरीब लोग आ गए। ऐसी शिकायत कभी शायद किसी ने भी ना सुनी हो। वो शिकायत क्या लेकर आए कि या रसूलल्लाह ये जो अमीर लोग हैं जी, वो पैसे वाले लोग हैं, हम नमाज पढ़ते हैं, वो नमाज पढ़ते हैं हम भी नमाज पढ़ते हैं, वो रोज़ा रखते हैं हम भी रोज़ा रखते हैं, लेकिन वो सदका व खैरात करते हैं, हम सदका व खैरात नहीं कर सकते। वो ज़कात देते हैं, हम ज़कात नहीं दे सकते, हम नेकियों में उनसे पीछे रह गए। अब हम क्या करें, हम क्या करें, यानी उनकी फिक्र देखो ज़रा कि कैसी। कभी आपने भी सोचा आए हम मैं उससे नेकी में पीछे रह गए तो हम क्या करें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नमाज के बाद 33 दफ़ा ये सुभान अल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर पढ़ लिया करो तो तुम उनके बराबर हो जाओगे। कुछ दिनों के बाद वो अमीरों को भी पता चल गया, उन्होंने भी पढ़नी शुरू कर दी। अब वो फिर शिकायत लेकर आ गए या रसूलल्लाह उन्होंने भी पढ़नी शुरू कर दी, वो तो हमारे बराबर ही हो। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये तो अल्लाह का फजल है, जिसको चाहे अता कर दे। सुभान अल्लाह, कैसा उनको शौक था कि हम नेकी में आगे चले जाएं, आए हम इसमें पीछे ना रह जाए, हमें भी उतना ही मिल जाए। ऐसा हमें क्यों नहीं आज शौक, इन चीज़ों में हम क्यों नहीं सबकत ले जाने वाले बनते कि हम भी कहें कि हम आगे बढ़ जाएं, क्यों हम पीछे रहें। वो ही देखो जो कलमा आज हम पढ़ रहे हैं वही उन्होंने भी पढ़ा हुआ था। क्या बात थी कि उनको इतना जोश था, इतना शौक था, और हम पीछे पीछे रहने को अपनी सादत समझते हैं और इसके अंदर बड़ा अच्छा समझते हैं कि अच्छा भाई हम ठीक जा रहे हैं और कोई मसला नहीं। वो तो इसको मसला समझ लेते थे कि हम पीछे कैसे रह जाएं। तो आप देखें फिर कुरान कहता है हमें सूरह हदीद में, और किस चीज़ के अंदर आपने सबकत ले जानी है और किस चीज़ में आगे बढ़ना है। अल्लाह ताला फरमाते हैं फिर आगे बढ़ो दूसरी चीज़, साबिकू इला मग़फ़िरति मिन रब्बिकुम, सबकत ले जाओ मग़फ़िरत पाने में अपने रब की, कि एक दूसरे से ज़्यादा हमें आगे बढ़ने का शौक़ हो कि मेरी मग़फ़िरत हो जाए, हाय मेरे किसी तरह मेरी बख्शिश हो जाए। इसकी भी दौड़ लगती है, इसमें भी आगे बढ़ा जाता है। देखो अबू बकर सिद्दीक को कैसी इस चीज़ की धुन थी कि एक दिन एक बाग में बैठे हुए एक दरख्त के नीचे, तो दरख्त पे एक चिड़िया आके बैठी, तो फरमाते हैं चिड़िया तुझे मुबारक हो कि तू एक परिंदा ही तो है, और तू मर के अल्लाह के आगे जाएगी तो तुझसे ये नहीं पूछा जाएगा कि ये काम क्यों किया और ये क्यों नहीं किया। और अबू बकर सिद्दीक तेरा क्या होगा कि अगर तेरे रब ने तुझसे पूछ लिया कि ये क्यों किया और ये क्यों नहीं किया, کبھی ہمیں بھی یہ سوال ذہن میں آتا ہے کہ اگر اللہ نے میرے سے پوچھ لیا کیوں اس کو ہرٹ کیا تھا تم نے، کیوں اس سے یہ بات کہی تھی تم نے، یہ کام تمہیں اس کی طرف دعوت دی گئی تم نے کیوں نہیں کیا یہ، تو میں کیا جواب دوں گی؟ کبھی ہمیں یہ سوچ آتی ہے؟ کبھی ہم اس چیز کی فکر کرتے ہیں جیسے ان کو یہ فکر ہو جاتی تھی کہ جیسے وہ رونے لگے کہ ہائے تب میرا کیا بنے گا، وہ مغفرت کے لیے دوڑ لگاتے تھے، ہائے بس میری کسی طرح معافی ہو جائے، مجھ سے نہ پوچھا جائے قیامت کے دن۔ اب دیکھیں دوڑ انسان اسی چیز کے لیے لگاتا ہے جس کی اس کو چاہت ہو، جو جس چیز کو وہ اپنی ضرورت سمجھتا ہے کہ مجھے بس یہ لینی ہے، اس کے لیے وہ بھاگتا ہے نا، بس مجھے یہ چاہیے۔ ظاہر ہے وہی مغفرت کے لیے دوڑے گا جس کو یہ احساس ہوگا کہ میرے گناہ اتنے ہیں مجھے مغفرت چاہیے، جو یہ سمجھتا ہوں میں نے تو کچھ کیا ہی نہیں، ہم کیا غلط کرتے ہیں، ہم تو بالکل ٹھیک ہیں، وہ کیوں دوڑے گا مغفرت پانے کے لیے؟ اس کو تو چاہیے ہی نہیں مغفرت، مغفرت تو ان کے لیے جو کوئی گناہ کرتے ہیں، ہم کیا کرتے ہیں، بالکل صحیح ہیں ہم تو۔ اللہ تعالیٰ قرآن میں فرما رہا ہے اللہ کی مغفرت کے لیے دوڑ لگاؤ، پھر فرمایا وہ جنت ان عرضھا، اور جنت کے لیے جس کا عرض کا عرض السماء والارض، جس کا عرض کتنا ہے آسمان و زمین کے عرض کے برابر۔ ہر چیز کا آپ دیکھیں عرض جو ہوتا ہے وہ چھوٹا ہوتا ہے اور جو اس کی لمبائی ہوتی ہے وہ زیادہ ہوتی ہے نا، اس میز کا دیکھ لیں عرض چھوٹا ہے لمبائی زیادہ، جس جنت کا عرض اتنا بڑا ہے کہ آسمان اور زمین ملا لیے جائیں، آسمان تو حد نگاہ تک نظر آتا ہے، اس کی تو کئی حد ہی نہیں ہمیں نظر آتی، سوچیں ایسا آسمان اور زمین کو فلیٹ کر کے ملا لو، یہ عرض ہے جنت کا، جس کا عرض اتنا بڑا ہے پھر لمبائی کیا حال ہوگا اس کا، کتنی بڑی جگہ ہے۔ اور بڑی بدنصیبی ہے کہ اگر جنت اتنی بڑی ہے اور اس کے اندر ہمیں ایک مکان بھی نہ مل سکا، کتنی بڑی بدنصیبی ہے۔ ایسی جنت کے لیے فرمایا دوڑ لگاؤ، ہم یہ سوچتے ہیں تو ہاں بھائی ٹھیک ہے، وہ ہمیں پتہ چل گیا کلمہ پڑھ لیا تو ایک دن جہنم سے نکل ہی جائیں گے، اور ایک دن ایسا ہوگا، اور پتہ نہیں ہمیں اور کچھ کرنے کی ضرورت نہیں ہے۔ اگر کچھ کرنے کی ضرورت نہیں تھی تو پورے قرآن میں ان الذین آمنوا وعملوا الصالحات کیوں آیا؟ اس کے اوپر جنت کے وعدے ہیں، صرف ایمان کے اوپر تو نہیں ہیں۔ صالح عمل، نیکیاں نیکیاں نیکیاں، اس میں بھاگو، اس میں دوڑ لگاؤ، جنت کے لیے دوڑ لگاؤ۔ لیکن اصل مسئلہ یہ ہے، ایک تو ہمیں یقین نہیں آتا اپنی موت کا کہ ہم نے جانا بھی ہے یہاں سے، یا یقین ہی نہیں ہے تو پھر کریں گے کیا، ہمیں ایسے لگتا ہے کہ وہ تو بڑے بے وقوف ہیں جو دنیا سے چلے گئے، پتہ نہیں ہم ہی عقل مند ہیں جنہوں نے یہی رہ جانا۔ حالانکہ ہمیں ہر جنازہ جو ہمارے سامنے اٹھتا ہے یہ پیغام دیتا ہے کہ ہمیں بھی جانا ہے۔ اللہ تعالیٰ فرماتے ہیں نا تیسویں بارے میں، یا ایھا الانسان انک کادح الی ربک کدحا فملاقیہ، اے انسان تو ہر قدم جو تیرا پڑ رہا ہے نا تیرے رب کی طرف کو جا رہا ہے، اور تو اس سے ملاقات کرنے والا ہے، کوئی قدم ہم پیچھے نہیں رکھ رہے، آگے جا رہا ہے۔ اگر کوئی آج بچہ ہے تو اس نے جوان ہی ہونا ہے، جو جوان ہے اس نے بوڑھا ہی ہونا ہے۔ بوڑھے لوگ اپنی جوانیوں کو یاد کر کے روتے ہیں، ہائے ہماری جوانی گزر گئی ہے، لیکن جتنا مرضی روئیں وہ کبھی دوبارہ جوان نہیں ہو سکتے۔ اور جوان جو ہیں وہ اپنے بچپن کو یاد کرتے رہتے ہیں، ہائے بچپن کا زمانہ، جتنی مرضی قیمت دے دیں کبھی دوبارہ بچپن میں نہیں جا سکتے۔ ہر دن ہمارا ہمیں رب کی طرف لے کر جا رہا ہے کہ ہماری اس سے ملاقات ہونی ہے، تو پھر کیا دکھائیں گے اس کو؟ کیا نہیں چاہتے کہ یہ نیکیاں سمیٹ لیں تو وہاں جا کے کھولیں اور اللہ تعالیٰ کو دکھائیں، اللہ میں یہ لے کر آیا۔ اللہ کو کسی کی نیکی کی ضرورت نہیں ہے، کسی کی نیکی کی ضرورت نہیں ہے، وہ تو بے نیاز ہے، اس کے ملک میں کوئی اضافہ نہیں ہو جانا ہماری نیکی کرنے سے، اور نہ ہی کمی ہو جانی ہے اگر ہم نے نہیں کی تو۔ لیکن یہ کس لیے؟ جیسے کوئی کسی کو پریزنٹ دیتا ہے نا کہ یہ میں آپ کے لیے لے کر آئی ہوں، میں تو غریب سی بندی ہوں، یہی آپ کے لیے لے کر آئی ہوں۔ آپ کا چھوٹا بچہ کوئی لکیریں مار کے پیپر پہ اور آپ کے پاس لے کر آتا ہے، دکھاتا ہے، کہا کرے ہائے بہت پیارا تم نے بنایا، اس کی انکریجمنٹ کے لیے۔ آپ کو وہ لکیروں کی تھوڑی ضرورت ہے، اس نے کون سی ایسی پورٹریٹ بنا دی، کوئی ایسی پینٹنگ کر دی جس پہ آپ تعریف کر رہے ہیں، آپ کو اس کی کوشش اچھی لگی، اس نے چھوٹے چھوٹے ہاتھوں سے کوشش کی۔ اللہ کو یہی پسند آتا ہے کہ اس میرے بندے نے کوشش کی مجھے راضی کرنے کی، इसने मेहनत की, ये भागा, ये सारी जिंदगी दौड़ता रहा कि अल्लाह किसी तरह तू खुश हो जाए मुझसे। अल्लाह ताला को बस ये देखना कि कौन है जो मेहनत कर रहा है, कोशिश कर रहा है, किसको कितनी लगन है जो उसको बेचैन किए रखती है कि अल्लाह तू मुझसे राजी हो जाए, वरना उसको क्या करना, उसके तो काम सारे हो, वो कौन कहे तो हो जाने ना, उसको थोड़ी जरूरत है कि हम कुछ करेंगे तो फिर कुछ होगा। लेकिन देखो याद रखो, जो नेकियां करके इस दुनिया से जाएगा ना, तो एक बच्चा दुनिया में पैदा होता है तो कैसे आता है दुनिया में, रोता हुआ है ना, और उसके घर वाले हंस रहे होते हैं। लेकिन जो दुनिया में नेकियां कर गया, जब वो दुनिया से जाने लगेगा तो वो हंस रहा होगा और उसके घर वाले रो रहे होंगे। हमने वो बनना है कि जब हम दुनिया से जाएं तो हम हंस रहे हों, हम खुश हों कि मैंने बड़ा कुछ भेजा। ऐसे किसी ने खलीफा ने किसी से पूछा था कि किसी बुजुर्ग से कि लोग मौत से क्यों डरते हैं। आप में से कोई है जो मौत से डरता है? बहुत सारे डरते होंगे ना। तो उन्होंने पूछा मौत से क्यों डरते हैं, तो उन्होंने फरमाया कि इसलिए कि जब आपने अपनी दुनिया ही बनाई हो और आखिरत के लिए कुछ जखीरा ना किया हो तो फिर मौत से डर ही लगता है। इसलिए कि किसका जी चाहता है कि आबादी से वीराने में जाए, जब वो वीरान है घर तो किसका जी चाहेगा वहां जाने का। जिस दिन आप उसको आबाद कर लेंगे ना तो फिर डर नहीं लगेगा। इसका नुस्खा ये, अगर आप चाहते हैं मौत से फरार तो है नहीं किसी को, कुल्लू नफ्सिन ज़ायकतुल मौत, हर नफ्स को मौत का जायका चखना, तो फिर क्यों ना उसकी तैयारी कर लें कि जब उस घर को हम आबाद कर लेंगे तो फिर होगा कि मैंने तो इतना कुछ भेजा हुआ वहां पे, मैंने तो सारा कुछ ही लगा दिया जो कुछ मेरे पास था, आपको तो कुछ रह ही नहीं गया, अल्लाह मैं जितना कर सकती थी अब तो तेरी रहमत चाहिए, फिर कम अज कम ये तो कह सकते। और अगर कुछ भी ना किया होगा तो फिर तो डर ही लगेगा कि हाय किधर जा रही हूँ, वहां पे तो जाके शामत आ जाएगी, मैंने तो कुछ भी नहीं किया, मैंने तो जाया कर दी जिंदगी, फिर तो डर ही लगेगा। तो ऐसे नहीं बनना कि डरें अल्लाह की तरफ जाने से, ऐसे बनना है कि अल्लाह से मुलाकात का शौक हो कि अल्लाह वो दिन कितना प्यारा होगा जिस दिन तुझसे मुलाकात हो और तेरा दीदार, क्योंकि उससे बेहतरीन नेमत ही नहीं है कोई। इस जन्नत की नेमतें भी इस नेमत के सामने हीच है कि जो अल्लाह का दीदार है, क्या उसकी ख्वाहिश नहीं होती। और फिर हदीस में आता ना, जो अल्लाह से मुलाकात को पसंद करता है अल्लाह भी उससे मुलाकात को पसंद करता है। इसलिए कि वो कब अल्लाह से मुलाकात को पसंद करता है, जब उसने अल्लाह की तरफ उसके उधर आखरत में कुछ भेजा हुआ है, जब उसने बड़ा कुछ जमा किया हुआ। तो आज हम आपको जो दावत देने आए हैं वो इस चीज की है कि जो जो लोग अभी तक कुरान करीम से नहीं जुड़े हुए, उनसे मैं कहती हूँ कि जो अभी तक कुरान करीम का उनको सीखा नहीं है, समझा नहीं है, अगर वो अब चाहते हैं ना कि नेकियों में दौड़ लगाएं, तो ये एक किताब ऐसी है जो आपको नेकियों में दौड़ लगाने में मदद करेगी। ये वो आपको शऊर देगी कि अल्लाह ताला किस चीज़ से राज़ी होता है और किससे नाराज़ होता है। ये किताब आपको बताएगी कि कैसे नेकियों में आगे बढ़ना है। ये किताब आपको बताएगी कि नेकियाँ आसान कैसे हो जाती हैं। पता है आपको, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो अल्लाह की दीन का इल्म हासिल करता है अल्लाह ताला उसके लिए जन्नत का रास्ता आसान फरमा देते हैं। कौन कौन जन्नत के रास्ते को तलाश करना चाहता है, कौन कौन चाहता है मुझे जन्नत का रास्ता मिल जाए, सब चाहते हैं। और कौन ये चाहता है कि जन्नत का रास्ता मेरे लिए आसान भी हो जाए। अब ये जो बातें हम सुन रहे हैं, हम ये सोचते हैं हाय ये कैसे करते होंगे ये लोग, ये कैसे करते होंगे। ये अबू बकर सिद्दीक हैं जो जो जंग में हैं, जंगे बदर में गालिबन ये बात है कि उस वक्त उस जंग में इनका बेटा भी था, काफरों की तरफ से लड़ रहा था और जब बेटा आया है जंग करने के लिए तो बाप कई दफा उसकी तलवार की जद में आया, लेकिन बेटे ने कुछ नहीं किया कि मेरा बाप है। जब बाद में मुसलमान हो गए तो अपने बाप से कहने लगे, अब्बा जान आप कई दफ़ा मेरी तलवार की जद में आए लेकिन मैंने आपको जाने दिया। तो बाप ने आगे से क्या जवाब दिया कि बेटा अगर तू मेरी तलवार की जद में आता तो मैं तुझे जाने ना देता। अब हम सोचते हैं ये कैसे हो गया, और ये वो कैसे कर लेते थे, और ये नेकी तो बड़ी मुश्किल है, वो कैसे जाती थी। जब ये दीन का इल्म जैसे जैसे आपके अंदर आता जाता है ना, ये रास्ता आसान होता जाता है, इसीलिए उनके लिए आसान था। اور ہمیں اسی لیے مشکل لگتا ہے آج, کیونکہ جتنے ہم دور ہوتے ہیں اتنا مشکل, جتنا قرآن کو اپنے اندر جذب کرتے جاؤ گے اتنا آسان ہوتا ہی چلا جائے گا. پھر لوگ ہی آپ سے پوچھیں گے آپ کیسے کر لیتی ہیں یہ. اوکے, وہ جب آپ کو لگے گا نا اس کے اندر آپ ڈوب جائیں گے, پھر آپ کے لیے ہر کام ہی آسان ہو جاتا ہے جو نیکی کا ہوتا ہے. اور مشکل تب لگتا ہے جب آپ اس سے دور بیٹھے ہوتے ہیں. تو جو چاہتا ہے میرے لیے جنت کا راستہ آسان ہو جائے, مجھے مل بھی جائے اور آسان بھی ہو جائے, وہ اس قرآن کی طرف ہے. اور جو یہ سوچتا ہے کہ آج نہیں کل, کل نہیں پرسوں, پرسوں نہیں ترسوں, تو یہ کل 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 کبھی بھی نہیں آئے گی. اور دوسری بات یہ کہ اگر وہ کل آ بھی جاتی ہے اور کر بھی لیتا ہے وہ, تو اس کا وہ کبھی مرتبہ نہیں ہو سکتا جو آج کہے گا, آج ابھی میرے سامنے بات آئی ہے لبیک, اے اللہ میں حاضر, ہم نے سن لیا, سمینا واتا نا, اللہ ہم نے مان لیا, آگے سے کوئی چون چرا نہیں کرتا. جتنے وہ پیارے ہوتے ہیں, وہ آپ اپنے بچے کو ہی کہتے ہیں پانی لے کر آؤ, ایک بچہ اٹھتا ہی نہیں, دس دس دفعہ اس کو کہنا پڑتا ہے پھر جا کے اٹھتا ہے. وہ اچھا لگتا ہے جو ابھی آپ کہتے ہیں تو فوراً اٹھ کے کھڑا ہو جاتا. اپنے لیے تو ہم چاہتے ہیں ایسے فرما بردار بچے, اور اللہ کے فرما بردار ایسے نہیں بنتے ہم. ادھر پکار آئے کہ آ جاؤ اللہ کے کلام کی طرف, ادھر ہم کہیں گے کیوں نہیں ہم حاضر اللہ. اتنا شوق ہمیں اللہ کے کلام کے لیے رکھنا چاہیے. تو آج کی جو ہماری دعوت وہ اسی چیز کی ہے کہ آپ قرآن کریم کو سیکھنے والے بنیں, سمجھنے والے بنیں, اس کا علم لیں, اور پھر انشاءاللہ اللہ سے دعا ہے کہ جب ہم یہ اس کو سیکھ لیں تو اللہ تعالیٰ ہم سب کے لیے عمل کے راستے کھول دے اور ہمارے لیے عمل میں آسانی پیدا فرما دے. تو ہم تھوڑا سا انٹروڈکشن دیکھیں گے جو ہماری کلاس کا ہے, اور پھر ہم آج دیکھیں گے کہ یہ جو مقابلے ہیں ہم نے کس مقابلے میں آگے بڑھنا ہے, اس وقت ہم کون سے مقابلے کر رہے ہیں, اور کس میں ہم نے آج کہنا ہے کہ بس اس مقابلے میں میں سب سے آگے جاؤں گی. چلیں, جتنی دیر تک یہ لگاتی ہیں انشاءاللہ تعالیٰ ایک اور آپ کو بات کہہ دیتی ہوں. دیکھیں آج شاید نیکیوں کی قدر یا ان کو کچھ اتنا سمجھا نہیں جاتا, قیامت کا وہ دن جب آئے گا نا تو ایک ایک نیکی کے لیے انسان بھیک مانگتا پھرے گا. ایک حدیث میں آتا ہے ایک انسان حشر کے میدان میں نکلے گا اور پہلے اپنے بیٹے کے پاس جائے گا اور کہے گا کہ بیٹا میں نے تجھے کس طرح اچھی طرح پالا, تیرے کتنی اچھی تیری کیئر کی, تجھے اوپر اتنا پیسہ لٹایا, تجھے یہ کیا وہ کیا, نعمتوں میں رکھا, آج مجھے ایک نیکی دے دے. تو بیٹا کہے گا کہ نہیں ابا جان, آج تو مجھے خود اپنی نیکیوں کے لالے پڑے ہیں, میں آپ کو ایک نیکی نہیں دے سکتا. پھر اپنی بیوی کے پاس جائے گا اور یہی کہے گا میں نے تجھے کتنے ناز و نام میں رکھا, میں نے تیرے ساتھ کتنی بھلائی کی, اتنا اچھا سلوک کیا, آج مجھے ایک نیکی چاہیے مجھے وہ دے دے. تو وہ کر گئی, اب میں نہیں دے سکتی. تو یہ ایک ایک نیکی جو ہے نا اس دن کتنی قدر و قیمت والی ہے یہ اس دن پتہ چلے گا. تو اللہ تعالیٰ ہمیں نیکیاں سمیٹنے والا بنا دے. اور ہو گیا ریڈی ہے یا میں تو حقیر نہیں سمجھنا کسی بھی نیکی کو, بلکہ انشاءاللہ تعالیٰ جو آج آپ دیکھیں گے اس کو آگے بھی اپنے رشتہ داروں فرینڈز ان تک پہنچائیں گے انشاءاللہ تعالیٰ.
پہلا والا کر لیں,
اچھا جو پہلا والا ہے وہی چلا دیں
الرحمہ اسلامک انسٹیٹیوٹ امریکہ میں رجسٹرڈ آرگنائزیشن ہے جو 2007 سے قرآن کریم کی خدمت کے فرائض انجام دے رہی ہے. اس وقت دنیا بھر میں ہمارے ہزاروں اسٹوڈنٹس بآسانی گھر بیٹھے قرآن کریم